بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على سيد المرسلين، سيدنا ونبينا ومولانا أبي القاسم محمد. وآله وأهل بيته وعترته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين، سيما لا بقية الله في الأرضين وحجته على العالمين. اللهم أجل له الفرج. أما بعد، فقد قال الله الحكيم في كتابه المبين، بسم الله الرحمن الرحيم: الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا. سورة مبارکہ ملک، قرآن کریم کا سورہ نمبر 67، دوسری آیت، مشہور آیت، عیسیٰ علیہ السلام کی تقریباً ہر دوسری یا تیسری مجلس میں اسی آیت کو سرنامہ کلام قرار دیا جاتا. موت و حیات کے فلسفے کو قرآن کی آیت بیان کر رہی، لیکن ہمارا موضوع تو کچھ اور تھا، اور آج کی رات شب جمعہ بھی نہیں. کہ عام طور پر شب جمعہ میں کسی بھی مسلسل موضوع پہ بات کر رہا ہوں، شب جمعہ کے موت کا عنوان سامنے آ جاتا، آج یہ بھی نہیں. تو پھر اصل عنوان کو روک کر موت و حیات والی آیت کو کیوں تلاوت کیا گیا؟ اس سوال کے جواب کے لیے جو کل کی مجلس کے اختتامی نقطے سے متعلق ہے، اور جہاں کہیں اس عنوان پر گفتگو کی جائے گی جو کل کی مجلس کے آخر میں آپ کے سامنے آیا. ذمہ داریوں سے بھاگنے والے، اچھا بالکل بات کو روک دوں اور ایک بات یہ عرض کروں کہ دو مختلف اور متضاد مشورے مجھے دیے جاتے ہیں، اور میری سمجھ میں نہیں آتا کہ میں کس پہ عمل کروں. تو کبھی ایک پہ عمل کرتا ہوں، کبھی دوسرے پر. کچھ لوگ کہتے ہیں مولانا آپ کا پرانا انداز بالکل ٹھیک تھا، جو آنکھیں بند کر کے آپ دوڑتے تھے اور ایک لمحے کا سانس لینے کا موقع بھی ہم کو نہیں دیتے تھے. ابھی ہم پہلا جملہ سمجھ نہیں پاتے تھے کہ آٹھویں جملے پہ آپ پہنچ چکے ہوتے تھے. وہ بڑا اچھا انداز اسی پہ باقی رہی. کچھ نے کہا نہیں مولانا، اب آج کے زمانے میں تو بچوں کی خاص طور پر اردو اور کمزور ہو گئی، ذرا ٹھہر ٹھہر کے، سنبھل سنبھل کے، رک رک کے موقع دیجیے. اب جب اس انداز سے چلتا ہوں تو مجلس کے فوراً بعد سوال ہوتا ہے، مولانا خیریت تو ہے؟ طبیعت تو ٹھیک ہے؟ کوئی ہارٹ اٹیک تو نہیں آ رہا تھا؟ کوئی اسٹروک تو نہیں ہو رہا تھا؟ آج آپ کا انداز بالکل بدلا ہوا. تو یہ دوران مجلس یہ دونوں باتیں میرے ذہن میں ہوتی ہیں، کبھی ادھر آتا ہوں کبھی ادھر آتا ہوں، لیکن فی الحال تو ادا خانے میں آنے والے اس کثرت سے آ رہے ہیں کہ بار بار میں ڈسٹرب ہو جاتا ہوں، اس لیے میں نے ذرا اپنی رفتار کو کم رکھا. پھر میں واپس موضوع پہ آ جاؤں. ہر ذمہ داری سے بچنے کے لیے آدمی کے پاس کوئی نہ کوئی ایکسکیوز ہوتے. ان الانسان علی نفسہ بصیرہ ولو القا معاذیرہ، سورہ قیامت کی آیت، کہ ہر آدمی اپنی حالت خود جانتا. ہاں یہ دوسری بات ہے کہ لوگوں کے سامنے ایکسکیوز اور بہانے اور بنا بنا کے واجبات و حرام کے نظام سے اپنے آپ کو بچاتا، لیکن وہی جو لوگوں کے سامنے ایکسکیوز بنائے جاتے ہیں، ایک بیچارے مرد مومن، بڑے متقی، بڑے پرہیزگار، پورے قرآن پہ عمل، پوری حدیثوں پہ عمل، پوری شریعت پہ عمل، ان کا بس نہ چلے تو رسول خدا سے پہلے آدم تک کے انبیاء کے ہر حکم پہ عمل کر لیں. تو بیچارے داڑھی اس لیے نہیں رکھتے کہ ان کو قرآن میں کوئی آیت نظر نہیں آ رہی ہے, وہ اب تک تلاش میں ہے 50 سال سے, بس یہ آیت مل جائے ان کو تو پھر یہ مسئلہ بھی حل. کہ مولانا دیکھیے ہم نے داڑھی بھی رکھ لی. ایک صاحب بیچارے ہر طرح سے اہل بیت کو راضی کرنا چاہتے ہیں, خوش کرنا چاہتے ہیں, راضی کر رہے ہیں, خوش کر رہے ہیں. شہزادی کونین کا نام آتا ہے, آنکھوں میں آنسو آ جاتے ہیں, کربلا والوں کا تذکرہ ہوتا ہے, بے ہوش ہو جاتے ہیں, خمس نہیں دے سکتے, اس لیے کہ ابھی ان کی گنتی کے اعتبار سے قرآن میں آیتیں کم ہیں. ایک آیت تو ان کو مل گئی خمس کی, لیکن ان کا اپنا ایک اسٹینڈرڈ ہوگا کہ جب تک کہ پانچ آیتیں کسی عنوان پہ نہ ہوں, وہ عنوان عمل کرنے کے قابل نہیں ہوتا. جب تک کہ 15 آیتیں نہ اس وقت تک اس واجب پہ عمل نہیں ہوتا. تو ابھی وہ تلاش میں لگے ہوئے ہیں کہ ایک کے بدلے دوسری, ایک کے بعد دوسری آیت بھی سامنے آئے تو بیچارے خمز بھی نکال لیں گے. ایک ساتھ تو اسی کنفیوژن یا ادھیڑ بن میں ہیں کہ مولانا ہم کیسے روزہ رکھیں, والدین نے تو بچپنے میں ہماری روزہ کشائی نہیں کرائی, اب باپ بھی مر گیا ہے, اب ماں بھی مر چکی ہے, ہم خود ہیں 50 سال کے, لیکن بغیر روزہ کشائی کے روزہ کیسے رکھا جا سکتا ہے؟ کسی معجزے سے باپ اور ماں زندہ ہو کے واپس آئیں اور ان بیچارے کی روزہ کشائی کروائیں تو یہ اپنے روزے رکھنا شروع کر دیں. عجیب عجیب قسم کے بہانوں سے سامنا پڑتا ہر ایک کے پاس, کوئی نہ کوئی ایکسکیوز اپنے گناہ کا تو موجود. اب یہ سلسلہ جو میں 40 سال پہلے کی مجلسوں میں ایک جملہ کہتا تھا اور بار بار یہ عرض کرتا تھا کہ ہم اور آپ زندہ رہے تو اپنے سامنے ہی دیکھ لیں گے, کہ یہ سلسلہ ہوتا ہے کہ بات ہمیشہ پہلے بہت چھوٹے پیمانے سے شروع ہوتی, جس طرح سے دیوار میں چھوٹا سا سوراخ ہو جائے اور پیچھے پانی پریشر سے آ رہا ہو, اب یہ بڑا ہوگا بڑا ہوگا بڑا ہوگا بڑا ہوگا, دیوار جو ہے وہ ٹوٹ جائے گی یا منہدم ہو جائے گی. اسی وقت یہ معمولی سا سوراخ ہوا ہے, اسی وقت اس کی مرمت کر کے اس کو بند کرنا, چھوٹی چھوٹی باتیں ہوتی. مگر لوگ کہتے ہیں کہ مولانا یہ تو خیر ان کے مذاق والے جملے ہیں, اور مولانا یہ تو اتنی چھوٹی چھوٹی باتوں کو نظر انداز کرے, یہی چیز آگے بڑھتی. اور جہاں جا کر شمر بھی یہ کہتا کہ میں نے قتل حسین میں حصہ لیا قرآن کے حکم کے مطابق, اور وہ ابن نبیل جس کا تذکرہ کل ہوا کہتا ہے میں نے روضہ رسول کو تباہ کیا اور خانہ خدا پہ گولہ باری کی, میں نے قرآن پہ عمل کیا. یہ کون سا قرآن؟ جس قرآن میں ہمارے مومن کو داڑھی کی آیت نہیں مل پا رہی, اس کے اندر ابن نبیل کو خانہ خدا پہ اٹیک کرنے اور روضہ رسول کو منہدم کرنے کا حکم کہاں سے مل گیا؟ کا یہ لکھا ہے نا کہ اطیعوا اللہ واطیعوا الرسول واولو الامر منکم, میں نے اپنے اولی الامر کا حکم مانا تھا. مختار کے سامنے اب تو مختار نامہ پڑھنے کی ضرورت بھی نہیں, نہ مجلس میں ہم جیسے طالب علموں کو, نہ کتاب کی شکل میں آپ جیسے کتاب کے شوقین لوگوں کو. ہر چیز سیریل کی شکل میں, یوٹیوب پر فلموں کی شکل میں اس طرح آ گئی ہے. اس جملے پر بھی ایک اضافہ اپنی طرف سے کر دوں, کیونکہ دیکھیے یہ جو ایک اضافہ میں کر رہا ہوں اس کے لیے مجھے الگ سے مجلس پڑھنے کا تو موقع ملے گا نہیں. اور وہ یہ کہ جب بھی تاریخی واقعات پر کوئی بھی سیریل بنائی جائے گی تو تاریخی واقعات میں اختلاف بھی ہوتے ہیں, اور کہیں کہیں تحریر کو پردے پر یا اسکرین پہ لانے کے لیے تھوڑی سی تبدیلیاں کرنا پڑتی, تو اسے قرآن اور حدیث نہ سمجھیے گا. اس میں بعض باتوں سے علماء کا تاریخی اختلاف پہلے سے چلا رہا ہے. یہ میں نے ایک لمحے رک کے اس لیے کہا کہ آج کل ایام اعظم بہت سارے ابھی بھی ایسے گھرانے کہ جہاں کم از کم چہلم تک فلمیں اور ڈرامے اور گانے اور یہ ساری چیزیں اب تک ممنوع, تو وہ لوگ پھر اسی قسم کی اسلامی فلمیں دیکھتے ہیں. کوئی حضرت یوسف کی کہانی, کوئی اصحاب کہف کی کہانی, کوئی جناب مریم کی کہانی, اور کوئی مختار نامہ. تو یہ نہ سمجھیے کہ جو دکھایا گیا یہ حرف آخر ہے. ہر چیز میں اختلاف کی گنجائش ہے, لیکن چھوٹے چھوٹے اختلاف. میں واپس آ رہا ہوں اس لیے کہ ابھی مجھے کہاں یہ سوال ملا, وہ پرچہ بھی پتہ نہیں کہاں گر گیا, کہ مولانا آپ نے 8 سے 10 مرتبہ تو اسی گلف میں خولی کا واقعہ پڑھا, جس میں خولی کی ایک بیوی مختار واصل جہنم کرتا ہے کیونکہ وہ مرتے دم تک اپنے عقیدے پہ باقی رہی. इस सीरियल में तो कुछ और दिखाया गया। कोई ऐसा एतराज नहीं था कि मैं इसको मेंबर पे पढ़ूं, लेकिन जो कि थोड़ा इंतजार यह है कि लोग आ जाएं तो मेरा डिस्टर्बेंस कम हो, और थोड़ा ये कि बहरहाल आजकल हमारे बच्चे और नौजवान अय्याम अल्लाह के अंदर अगर दूसरी फजूलियात और खराफात में नहीं जा रहे और मजहबी फिल्में देख रहे हैं तो ये सवाल जहन में आएंगे। इनके लिए अलग से कोई मजलिस तो नहीं होगी, दौरान मजलिस कोई भी उनवान हो उसे रोक के एक मिनट में जवाब दे दिया जाए। तो खूली की वो वाली बीवी जो मोमिना थी, जिसने खूली को पकड़वाया था, वो तो सही, जो शामिया थी उसके बारे में बहरहाल थोड़ा सा हमारा इख्तिलाफ है उस सीरियल से, जो और भी कुछ छोटी छोटी बातों पर। ये बात तो दरमियान में आ गई, लेकिन मुख्तारनामे का जिक्र क्यों छिड़ गया? आप तो मेरा साथ नहीं दे पा रहे हूं। आप तो मेरा साथ नहीं दे पा रहे होंगे। बात छिड़ी, बहुत सारे मुजरिमों ने दरबार मुख्तार में करबला के सारे जराइम की वजह यही बताई कि औले अमर का हुक्म था मानना वाजिब कुरान। अब कुरान से दाढ़ी ढूंढने वाला खाने खुदा पे गोलाबारी भी कर रहा है तो कुरान साबित कर रहा है कि जो अमल में कर रहा हूं वो सही। एक खेल नहीं है कुरान, एक बागीचा इतफाल नहीं है कुरान, कि जिसका मिल चाह उसने नारा लगा दिया कि कुरान में मुझे फला चीज मिल गई, और वो कहे कि कुरान में मुझे फला चीज नहीं मिली। जिन घरों में कुरान नाजिल हुआ, जिन सीनों पे कुरान नाजिल हुआ, जो ऐसा कुरान जानते हैं कि अगर अगर उनका सर भी कट जाए तो नोके नैजा पे कुरान की तिलावत रहेगी, वो बताएंगे कि कुरान में क्या है और कुरान में क्या नहीं है। तो अब इन्नल इंसान अला नफ्से ही बसीर, बहाने एक्सक्यूज हर जिम्मेदारी से बचने के लिए कोई ना कोई आदमी के पास बहाना होता है। ये तो मैंने बहुत छोटे और मजाक वाले बहाने बनाए, फिर इसमें जरा संजीदा बहाने भी आते हैं। किसी को जॉब नहीं मिलता दाढ़ी की वजह से, और किसी को बीवी नहीं मिलती दाढ़ी की वजह से, और किसी को शौहर नहीं मिलता हिजाब की वजह से, और गर्ज यह कि अब यह सिलसिला चल रहा। वो जो छोटी सी बात मैंने कही थी 40 साल पुरानी चले उस पर भी बात कर लो। मस्जिद के महल्ले की मस्जिद के पेश नमाज पर एतराज से बात शुरू हुई। मैंने कहा देखिए ये आसार बड़े खतरनाक हैं, ये सिलसिला अगर अभी न रुका, उलमा का एहतराम और कदर और कीमत को नहीं पहचाना गया, ये मैं अपनी 40 साल पहले की तकरीर का हवाला दे रहा हूं, तो ये सिलसिला बहुत दूर तक जाएगा। और मैंने सारा वो चेन साइकिल भी बता दिया, बरसीसा का वाकया उसी वक्त मैंने पढ़ा था पूरा सिलसिला। क्या अभी तो आप कह रहे कि जी नहीं मौलाना, हम सबका एहतराम करते हैं, ये हमारे महल्ले की मस्जिद में साहब ऐसे आ गए, वहां से एतराज शहर की बड़ी मस्जिद के इमाम पर होगा, और वहां से एतराज मुश्तहदीन पर होगा, और वहां से एतराज मराजे के वकीलों पर होगा, और वहां से एतराज मराजे पर होगा, और वहां से एतराज इमामत पर होगा। मैंने अपने कानों से सुना और अपनी आंखों से उन मोमिन को देखा और अपनी जबान से उन मोमिन से बहस करने की कोशिश की, मेरे तो बस से बाहर था, मैं हार गया। मैं आराम से हारने वाला आदमी नहीं हूं, लेकिन हार गया उनके आर्गुमेंट के सामने। मेरे काफिले में शामिल है, मक्के की बात है, खाने खुदा के सहन में हम वहां बैठे हैं जहां पे जुहूर के बाद इमाम बैठेंगे, हजरे अस्वद और मकाम इब्राहिम के दरमियान। जगह भी देखिए कौन सी, आने वाला भी बहरहाल जिसे मैं बहस कर रहा हूं वो नमाज शब का भी पाबंद, अव्वल वक्त नमाज जमात का भी पाबंद। कहा मौलाना ये बताइए ये क्या खुमस खुमस लगा रखा, इमाम जमाना करते क्या है आजकल जो हमसे खुमस लेने आ जाते? मर हम रहे हैं, जॉब हमारे छूट रहे हैं, दुकानें हमारी चल रही हैं, बेटों के लाशें हम उठा रहे हैं, वो आराम से पर्दे गैबत में बैठे हैं, कहते लाओ हमारा खुमस हमको दे दो। मैं समझा था कि वो बात किसी मर्जी में एतराज करेंगे, मैं समझा था उनका मसाला किसी वकील के हवाले से होगा। बात वहां तक पहुंची और इंतहाई अकीदे और अमल दोनों के एतबार से आप देखें तो ऐसा लगे कि इनको एक रोल मॉडल बना के आवाम के सामने पेश किया जा सकता है। और बात भी हो रही है मक्के की सरजमीन, लेकिन ये जरा सा हमारा मौजू दो दिन के मौजू से बदल गया और थोड़ा मुझे अंदाजा हो गया या अब मुझे अपने उनवान पे मुसलसल आ जाना चाहिए, इसलिए कि तकरीबन तकरीबन ये हॉल अपनी कैपेसिटी के इतबार से भर चुका, अब वो मसला नहीं होगा। तो छोटी छोटी बातें, यही एक मोमिन की जिम्मेदारी है। इत्तको फिरासत अल मोमिन, डरो मोमिन की दूर अंदेशी और दूर बीनाई से। वो फितने के आगाज में भाप लेता है कि जो बात बजाय इतनी छोटी थी कि कुरान के अंदर दाढ़ी ताल की है, वो इख्तिताम में यहां तक पहुंचेगी कि उलिल अमर ने कहा तो हमने हुसैन को भी जबा कर डाला, वहां तक जाएगी बात। हर फितना जो माशरे में आता, ये हर मोमिन की जिम्मेदारी है। यहां ये नहीं कहा कि मर्जे की फरासत से बचो, हर मोमिन की फरासत से डरो, बहुत दूर तक देखता है। ये बात आ गई जिमनन, लेकिन ऐसी जिमनन भी नहीं इसका दो दिन के उनवान से कोई ताल्लुक ही ना हो। गुना, वाजिबात से बचना, हराम को अंजाम देना, अल्लाह ने हर आदमी के अंदर एक नफ्स लवामा भी रखा, जमीर, गिल्टी कॉन्शियस। गुनाह करता है और उसका जमीर उसे मलामत करता है, अब इसे एक बहाना चाहिए। सारे बहाने दूसरों के लिए भी नहीं होते, कुछ कुछ अपने लिए भी होते। मौलाना, ये जो सिला रहमी सिला रहमी सिला रहमी पे आप इतनी बात करते रहते, देखिए कल रात की मजलिस से अब ये रब मिला, तो आपको मालूम भी है कि हमारा रिश्तेदार कितना नामाकूल है, हमारा रिश्तेदार कितना बुरा। अब इसके बाद अल्फाज सख्त होते चले जाते हैं, कैसा जहन्नमी है और कैसा इंसान है, उससे भी क्या सिला रहमी रखना। हम तो कर सिला रहमी हम तो करके थक चुके, वो लिफ्ट ही नहीं कराता। ये जैसे दाढ़ी के लिए कुरान की दलील चाहिए और खुमस के लिए कुरान की मोतदन पे ही आयात चाहिए कि 10, 15, 20, 25, 50 तो हो, उसी तरह से कत्ए रहमी के गुना और सिला रहमी के वाजिब फरीदे को जायज करने का तरीका यह होता है कि मौलाना वो रिश्तेदार बुरा, लेकिन इसी मौके पे मुझे मरहूम आयतुल्लाह अल-उज़्मा आगा अबुल कासिम खुई के फतवे का वो जुमला याद आ रहा। एक सवाल हमने भेजा था जब हम 15 साल के थे, हम भी कभी 15 के थे, तो उस वक्त ये जवाब आया और एक उसका जुमला मैं अक्सर नकल करता हूं और उसी को फिर अपने कल रात के उन्वान से मिलाते हुए बात को आगे बढ़ाता हूं। बात वही सिला रहमी के हवाले से हो रही और कल रात की तकरीर का आखिरी हिस्सा, बल्कि शायद पूरी तकरीर का अहम तरीन मसाला कल यही था। जुमला ये था, सवाल ये सवाल बहुत ज्यादा होता है, अच्छा इतना बड़ा मसाला बना दिया गया दाढ़ी को उससे बचने के लिए, किसी का कोई बहाना, किसी का कोई बहाना, किसी का कोई बहाना। एक ये जुमला भी आपने सुना होगा कि दाढ़ी रख के मुंडवाना हराम है, आने ही ना दो दाढ़ी, रोज के रोज शेव करो, दाढ़ी है ही नहीं तो हमने मुंडा किस चीज को, तो फिर हराम क्या। ये भी बहुत सीरियस मसला। आज से 30 साल पहले जब ये किसी ने कहा, मैंने इसे इतना ही मजाक समझा जैसे आपने समझा और हंस के इसे टाल दिया, इसका जवाब भी ना दिया। अब ये इतना सीरियस मसला बना दिया गया कि हमारे मुश्तहिदीन और मराजे की किताब में बाकायदा इसी हवाले से ये मसला था। चले वो एक बात, एक बात, दाढ़ी रखेंगे लेकिन हमारी दाढ़ी जरा अच्छी नहीं आती, बहुत बेढंगी आती है, बहुत बेतुकी आती है, कुछ बात है कुछ नहीं है, कहीं है कहीं नहीं है। चुनाचे दाढ़ी रखने से बड़े बशक्ल और बदसूरत रखते हैं। इसमें भी दो जुमले कहे जाते हैं। कुछ लोग कहते हैं कि हम 8, 10, 15, 20 मरतबा दाढ़ी मुंडवाएंगे और शेव करेंगे तो आहिस्ता आहिस्ता दाढ़ी जो है ना वो खूबसूरत दाढ़ी बनने लगेगी, और कुछ तो कहते हैं कि जी हमारा जेनेटिक प्रॉब्लम, सारी जिंदगी भी दाढ़ी मुंडवाते रहे तब भी वो दाढ़ी वैसी नहीं होगी जैसी आती है मसलन, इसलिए हमें ये इजाजत मिलनी चाहिए। दाढ़ी अगर आदमी रखे तो ढंग की रखे, वरना फायदा क्या दाढ़ी रखने का। ये लंबे लबा, यही मैंने सवाल लिख के भेज दिया कि क्या ऐसे नौजवान को भी दाढ़ी मुंडवाना हराम है जिसकी दाढ़ी बाकायदा ना हो, बस शक्ल नजर आ रही है, जगह जगह से वो टूटी हुई हो, यानी बाल कुछ है कुछ नहीं, क्या इसके लिए भी लाजिम। तो जवाब यही आया कि हाँ लाजिम है, बल्कि इस दाढ़ी का सवाब उस दाढ़ी से ज्यादा जो बड़ी खूबसूरत थी और देखने में अच्छी नजर आ रही। और फिर थोड़ी इसकी तशरीह थी जो मैं वक्त को बचाने के लिए जब अपने उनवान को वाजे करूंगा तो उसमें यह तशरीह आ जाएगी। तो आप मसाला ये किसे ले रहे हैं? अच्छा दाढ़ी का ताल्लुक क्या रिश्तेदार से? ताल्लुक ये कि दाढ़ी की दो किस्में कर दी लोगों ने, शरीयत ने नहीं। एक अच्छी और खूबसूरत दाढ़ी देखने में, एक बुरी दाढ़ी। रिश्तेदार की भी दो किस्में हो गई, एक अच्छा रिश्तेदार एक बुरा रिश्तेदार। अब बुरे रिश्तेदार से भी क्या ताल्लुकात रखना? जवाब वही होगा कि अच्छे रिश्तेदार से ज्यादा सवाब उस रिश्तेदार से ताल्लुक रखने में होगा जो बुरा रिश्तेदार है। अब ये दाढ़ी और रिश्तेदार को मैंने इस हवाले से मिलाया, कैसे? अब मजमे का मेरी बात को समझ के वाह वाह कहना बता रहा है कि मुझे तशरीह करने की जरूरत नहीं है, लेकिन फिर भी अब जब बात छेड़ दी है तो उसे मुकम्मल करूं। अल्लज़ी खलक़ल मौता वल हयाता लियब्लुवकुम अय्युकुम अहसनु अमला। यह आयत ईसा अलैहि सवाब की मजलिसों की आयत। आज मैं दाढ़ी का ईसा अलैहि सवाब तो कर रहा हूंगा, लेकिन वैसे बज़ाहिर कोई ऐसी मजलिस नहीं है। अल्लज़ी खलक, फिर क्यों पढ़ा? कहा परवरदिगार ने इरशाद फरमाया, हमने मौत को पैदा किया और जिंदगी को। जब से इंसान ने, इंसानियत ने होश संभाला, तब से इस मसले पे बहस हो रही है कि आदमी दुनिया में आया क्यों। गौतम बुद्ध तो इसी बात पे गौतम बुद्ध बन गए, शहजादे थे नेपाल की रियासत के, आखिर वो गिया में दरख्त के नीचे जाके इसी मसले पे गौर करते करते जिंदगी गुजार दी। इंसान आया क्यों है? ये 50 साल 70 साल 80 साल 90 साल क्यों? कुरान ने सिर्फ 3 लफ्जों में मसले को लपेट दिया, ले यब्लुवकुम अय्युकुम अहसनु अमला। अल्लाह ने तुम्हें जिंदगी इसलिए दी है ताकि ये देखा जा सके तुम में अमल के एतबार से बेहतरीन कौन। अय्युकुम अहसनु अमला, वो कौन है जिसका अमल सबसे अच्छा? यहां पर सादिक आले मोहम्मद इमाम जाफर सादिक अलैहिस्सलातु वस्सलाम। एक सवाल, एक हदीस, लेकिन तरीकाकार यह है कि इमाम पहले एक सवाल कर रहे हैं, फिर खुद ही जवाब दे के पैगाम को मुकम्मल फरमा रहे हैं। इमाम इरशाद फरमा रहे हैं कि सुनो, कुरान ने यह कहा कि हमें यह देखना है, लियब्लुवकुम, तुम्हारा इम्तिहान लेना, इब्तिला आजमाइश। थोड़ा तावन मैं भी वॉलंटियर से करूं कि अगर इस हॉल में कुछ जगह हो और कहीं कहीं नजर आ रही तो बजाय इसके कि मैं कहूं या वॉलंटियर, आप हजरात खुद ही उस जगह को भर दें ताकि जो आने वाले हॉल में आके बैठना चाहते हैं उनको जहमत ना हो। बाकी लोग खाली क्यों बैठे? दुरूद भेजते मोहम्मद वाले मोहम्मद। अगर मेरे हाथ में कंट्रोल होता तो कम से कम 100 आदमी को मैं इस मजमे में और बिठा सकता हूं। लोगों को पता है मीना के खेमों में हम यही किया करते, मीना के खेमे में जहां कंट्रोल हमारा होता है वो यही होता है, इसी तरह से हाजियों को बिठाया जाता है। तो खुलासा ये कि इमाम लियब्लुवकुम, बला इब्तिला आजमाइश इम्तिहान, इस लफ्ज के ऊपर पूरा अशरा हो सकता, वो मकसद नहीं। अहसन अमला, इमाम फरमा रहे हैं कि कुरान में लफ्ज अहसन आया है, लफ्ज अक्सर नहीं आया। एक लफ्ज होता है अक्सर, शायद मेरी आवाज और गला आपके लिए जरा सा अल्फाज को समझने में परेशानी पैदा कर दे, इसलिए मैं जरा रुका। अहसन और अक्सर इमाम ने फरमाया, बल्कि फरमाया सवाल की शक्ल में खुदा ने आयत में, ये नहीं कहा कि हमें यह देखना है तुम्हें अमल के एतबार से सबसे ज्यादा अमल करने वाला कौन है, कसरत ज्यादती। ये कहा कि अहसन अमल करने वाला कौन है। अमल की कसरत नहीं चाहिए, अमल का हुसन चाहिए। अहसन अमल, कसरत अमल नहीं, अक्सर अमल नहीं, अहसन अमल। अब खुद फिर इमाम सवाल फरमा रहे हैं कि ये बताओ कि अहसन और अक्सर का फर्क क्या है, कसरत और हुसन, अहसन और अक्सर। जो कभी कभार इंग्लिश के कुछ अच्छे अच्छे अल्फाज हैं लेकिन मेरी बदकिस्मती यह है कि मैं इस जबान से बिल्कुल महरूम हूं। एक लफ्ज अमल की क्वांटिटी अल्लाह को नहीं देखना है, अमल की क्वालिटी देखना है कि जो अमल भी किया गया किस क्वालिटी से किया गया। एक आदमी सारी जिंदगी अमल करता रहे, 10 आदमी मिलकर सारी जिंदगी अमल करते रहे, 500 आदमी सारी जिंदगी अमल करते रहे, 6 अरब आदमी जो दुनिया में है वो सारी जिंदगी अमल करते रहे, आदम से लेके आज तक अमल करते रहे। तो अमल पे अमल, अमल पे अमल, अमल पे अमल, ये कसरत। और कभी एक अमल होता है और सरबतो अली यौम अल खंदक अब गलो में इबादत सकलैन करार पाती है। उसने अमल कसरत अमल, तलवार चलाने वाला जानता है कि वह एक जरबत सेकेंडों की थी, मिनटों की भी नहीं थी, सेकेंड, लेकिन सकलैन की इबादत से अफजल क्यों करार पा रही है? हुस्ने अमल की वजह से। अगर कि अली के पास वो कसरत अमल भी है लेकिन बात समझाना थी। अब इमाम ने कहा फर्क क्या है दोनों में? फर्क ही है, कसरत नाम है इसी गिनती का और हुस्न नाम है कि ये अमल किसके लिए किया गया। खुलूस के साथ 2 रकत नमाज अगर अल्लाह के लिए पढ़ी जाए तो वो उस 1000 रकत नमाज से बेहतर है जिसका मकसद या लोगों को दिखाना हो, या अपने दिल को तसल्ली और शफी देना हो, या अपने आप को मुत्तकी और परहेजगार करार दिलवाना हो। ये 2 रकत नमाज जो खालिसतन अल्लाह के लिए पढ़ी जाए, इसकी वजह से। ये मेरा मैसेज नहीं क्या आप वाजिब नमाजें कम कर दे, कहें 5 नहीं, सिर्फ 2 पढ़ूंगा और बिल्कुल ठीक ठाक पढ़ूंगा, महीने के रोजे नहीं रखूंगा, सिर्फ 1 रोजा अलविदा का रखूंगा। है हमारे यहां बहुत से सिर्फ जमात अलविदा का रोजा रखते, वो उनका अलविदा का रोजा, उनका इस्तकबाल का रोजा भी होता है, वही पहला रोजा होता है रमजान के इस्तकबाल का, वही आखिरी, और कहे कि बस ये बेहतरीन रोजा रखूंगा। जो वाजिबात है उसकी तादाद में कमी का इख्तियार किसी को नहीं है, लेकिन कसरत अमल से बेहतर हुस्ने अमल किन मानों में? और ये इस्लाम का बहुत बड़ा और बहुत अहम मसला इखलास, इबादत में खुलूस पैदा करें, और खुलूस का मकसद ये है कि इबादत सिर्फ और सिर्फ और सिर्फ अल्लाह के लिए की जाए। और यहां पे मैंने हाल ही में वो मशहूर वाकया, कम अज कम 1, 2, 3, 4 जगह पढ़ के आया हूं आज शबे 24 मुहर्रम तक, यानी 23 दिनों, और उस वाकये का खुलासा इखलास है वाकये का उन्वान। लोग आजकल ये बहुत पूछते क्योंकि दुनिया के हालात ऐसे, मौलाना कोई दुआ, कोई वजीफा, कोई अमल, अब किसी का मसाला सेहत है, किसी का मसाला रोजी है, किसी का मसाला घरेलू झगड़े और खानदान के प्रॉब्लम है, किसी का मसाला बेटियों की शादी न होना है, किसी का मसला औलाद की गुमराही। अब एक खाली एक लिस्ट गिनाई जाए तो 1 घंटा कम है। हर जगह साहिब ईमान परेशान परेशान तो नजर आते, फिर इसके हवाले से इस्लाम ने एक सहारा हमें दिया, अब दुआ तुरसुल मोमिन, मोमिन की सफर और ढाल दुआ, लेकिन दुआओं के हद से हटकर एक जुमला में अक्सर कहता हूं कि सबसे बेहतरीन दुआ मुजर्रब भी है, एक तो खाली किताब में लिखा है, एक तजर्बा शुदा उसका नतीजा भी देखा, सबसे बेहतरीन दुआ जो आपके हर मसले को हल कर सकती। जानबूझ के मैंने इस वक्त अपनी रफ्तार स्लो की, उन मोमिनीन कराम की मोहब्बत की कदर करते हुए जो बाद में कहेंगे मौलाना लग रहा था कोई स्ट्रोक स्ट्रोक आ रहा था मेंबर पे आपको, इस वक्त मैंने जानबूझ के मैंने रफ्तार कम की, उनकी मोहब्बत की कदर। और अगर ये स्ट्रोक आ भी जाए तो अब आप समझेंगे नहीं मौलाना जानबूझ के इस वक्त इस तरह बोल रहे हैं, ये मेरा ही नुकसान है, शेर आया शेर आया। तो खुलासा ये है बेहतरीन दुआ अगर कि इमाम के अल्फाज को तजुर्बे से गुजारा ही नहीं जाता है, बगैर तजुर्बे के हमें पता है कि 100% वो सही है, मगर फिर लोगों के मुशाहिदात, वो क्या है? वो ऐसी नेकी जो आपने सिर्फ अल्लाह के लिए की, अमल कोई दुआ नहीं। ये तस्बीह लेके आप बैठ जाइए रात के 12 बजे से 3 बजे तक, उसका मैं मजाक नहीं उड़ा रहा, वो भी एक अमल। वो एक दुआ पढ़िए, वो भी एक अमल। بدھوایوں میں سلمہ پر یہ وہ بھی ایک عمل بہترین عمل وہ نیکی جو آپ نے صرف اور صرف اور صرف اور صرف پروردگار عالم کے لیے کیا جس میں کسی کو دکھانا حتی اپنا دل بھی اس کے اندر انوالو نہیں وہ مشہور واقعہ کہ قبر میں زندہ دفن ہو گئے لوگ اور اس وجہ سے نکل کے آ گئے کہ انہوں نے ایسی نیکی کی تھی جو بعض مفسرین نے اس آیت کی تفسیر میں لکھا ہے واقعہ ام حسبت ان اصحاب الکہف والرقیم کانوا من آیاتنا عجبا اصحاب کہف اور اصحاب رقیم اللہ کی نشانیاں یہ وہ آیت ہے جو نو کے نیزہ پر میرے آقا نے بازار کوفہ میں تلاوت فرمائی یہ آیت تو ایک وہاں دو الگ الگ چیزیں ام حسبت کیا تم گمان کرتے ہو ان اصحاب الکہف غار والے والرقیم اور رقیم والے سوال یہ ہے کہ اصحاب کہف تو ہر ایک کو معلوم ہے یہ رقیم والے کون ہیں اب اس میں 8-10 مختلف اقوال جن میں ایک قول یہ بھی یہ وہ نوجوان تھا یہ وہ نوجوان تھا جو کہہ رہا ہے کہ میں سردی کا موسم انتہائی ٹھنڈی اور برفیلی ہوائیں چل رہی سورج ڈوبنے کے بعد وہ آدمی کلیجہ کانپنے لگتا ہے بدن تھر تھر کر رہا 1400 سال پرانا واقعہ نہیں ہے 3000 سال پرانا یہ پیغمبر سے بھی پہلے کا آج کی طرح ہیٹنگ نہیں میری طبیعت کی خرابی دیکھ کر جو یہاں ایک گرمی پیدا کی گئی ہے ہال میں کوئی ہیٹر چلایا گیا مجھے ایسا لگ رہا تو یہ کوئی پرانے زمانے میں کوئی ہیٹر وغیرہ نہیں ہے اور سردی میں کانپتا ہوا آج کا دن بڑا مصروف گزرا فجر سے پہلے اٹھا اور عشاء کے بعد تک کاموں میں لگا رہا اس زمانے میں مغرب کے بعد کوئی کام نہیں ہوتا ہے سورج ڈوبا اندھیرا چھایا سارے کام بند الیکٹرک نہیں ہے لائٹ نہیں ہے اور میری طرح سے کچھ فضولیات والی باتیں بھی نہیں ہوتی ہیں تو خلاصہ یہ ہے کہ اس ماحول میں بھی یعنی 18 گھنٹے کا دن ہو گیا تھکن کے مارے بری حالت ایک کیفیت کے دل چاہے یہی زمین پہ ڈھیر ہو جاؤ لیکن سردی ہے تو بستر گرم لحاف گرم کمبل بھی چاہیے گھر میں داخل ہوا گھر والے سب سو چکے تھے رات کے 11 بجے 12 بجے کون جاگے گا جب تک کہ اس کے گھر میں ڈش اینٹینا نہ لگی ہو یا کیبل ٹیلی ویژن نہ ہو یا انٹرنیٹ اور فیس بک اور ٹویٹر اور اس ٹائپ کے دوسرے دجال و شیطان نہ بیٹھے ہوں جنہیں بڑی پیار اور محبت سے بٹھایا جاتا ہے اور جب یہ نہ ہو تو 11 بجے کیا کرے گا پرانے زمانے کا لائف اسٹائل 3000 سب گہری نہیں چنانچہ میں بھی کانپتا ہوا وہ گرم گرم کمبل اور گرم لحاف کے چکر میں چل رہا ہوں راستہ میرا تھا باپ کے کمرے سے ہو کر بوڑھا باپ جسے میں نے اپنے کمرے کے برابر والا کمرہ دیا تاکہ اس کی دیکھ بھال ہوتی رہے جیسے ہی میں وہاں سے گزرا بڑے میاں نے کروٹ کی آنکھیں کھول کے مجھے دیکھا بیٹا تو آیا اس وقت مجھے تازہ تازہ دودھ پینے کا دل جا رہا بزرگوار تو فرمائش کر کے کروٹ بدل لی لیکن ہمارے اور آپ کے لیے بزرگوار ہیں اس کے باپ ہیں باپ جس کو بہت مختصر کر کے ایک جملہ کہتا ہوں ماں اور باپ کو آج کی دنیا میں اگر دیکھا جائے تو میں ان کو میں اکثر کہتا ہوں کہ ان کو رحمت کا ڈش اینٹینا سمجھیے جس طرح ڈش اینٹینا کا کام ہے ہوا میں اڑنے والے 500 چینل کو کھینچ کے آپ کے گھر میں اتارے باپ اور ماں کا کام یہ ہے کہ جتنی رحمت خدا آسمان میں ہے ان سب کو کھینچ کے آپ کے گھر میں لے کے آئے نعرہ ایک بار پھر لگائیے کیونکہ ذرا نعرہ دب گیا ہمیں تو قدر و قیمت ہی نہیں پتا والدین کی وہاں کیا ہم سے تو ہماری بیوی نے آ کے شام کو کہہ دیا اپنی ماں کو سنبھالو اب میرا اس کے ساتھ گزارا نہیں ہو رہا ہے اور ہم نے جوتا اتار کے اس کو مارنا شروع کر دیا ہمیں پتہ ہی نہیں کہ ماں کیا ہمیں پتہ ہی نہیں کہ باپ کیا ہے ہمیں پتہ ہی نہیں کہ خالی ان کا وجود کتنی رحمتیں اور برکتیں ہمارے گھر میں لے کے آ رہا کیونکہ جو میرا اصل عنوان چل رہا اصل عنوان اس کی بہترین مثال دنیا میں اگر نظر آئے گی تو ماں اصل عنوان کیا کہ آدمی کوئی کام کرے اور کسی کو خبر بھی نہ ہونے دے ये माँ है जो पता नहीं रात के 2 बजे कितनी दुआएं आपके लिए करती है और आपको बताती भी नहीं है कि बेटा मैंने रात किस तरह गुजारी। हमारे पास लोग आते हैं और अच्छी नीयत वाले, बुरे वाले नहीं। मौलाना हम करबला गए थे, हमने आपकी तरफ से भी इमाम की खिदमत में सलाम किया। मौलाना मुमरे पे गए थे, तवाफ हमने आपके लिए भी किया, अच्छी नीयत वाले भी। मगर आदमी जिसके लिए कोई काम करता है उसे बताना, एक तरह से मजा आता है बताने में कि हमने तुम्हारे लिए क्या किया। ये सिर्फ माँ है, जब भी रात को उसकी आंख खुलेगी उस वक्त भी उसकी जबान पे अपनी किसी बीमारी का जिक्र नहीं होगा, आपका तस्किरा होगा और वो बताएगी भी नहीं। इतना रहमत और बरकत वाला सबब है। क्या अगला जुमला मुझे वाजे करने की जरूरत ही नहीं है, जुमला करके अपने असल उन्वान पे आ जाऊं। जब अंबिया तक जो खुद रहमत हैं, उन तक से कहा गया कि तुम्हारी माँ दुनिया से चली गई, अब जरा कुछ अरसे एहतियात करना। मैंने बहुत मुख्तसर बात की कि कहीं ये बात फैलती ना चली जाए।